بی بی سی کی اردو نشریات میں سیربین سننے والوں کو کاشف قمر کا سلام پہنچے۔ نگراں وزیراعظم نے حلف اٹھا لیا اور تاریخ بھی طے، لیکن پاکستانی میڈیا مصر کے الیکشن کا انعقاد یقینی نہیں، کیوں؟
پاکستان میں یہ ایک طرح کی کچھ عادت سی بن گئی ہے کہ ایک غیر یقینی صورتحال جو ہے اس کا ماحول پیدا کیا جاتا ہے۔
دوسرے موضوعات کے ساتھ اس کی تفصیل بھی سیربین میں خبروں کے بعد سنیے گا۔
یہ بی بی سی اردو سروس ہے، نادیہ سلیمان سے خبریں سنیے۔ لاہور اور بلوچستان کی اعلی عدالتوں کے حالیہ فیصلوں کے بعد سیاسی جماعتوں نے انتخابات کے مقررہ وقت پر انعقاد کے حوالے سے شکوک و شبہات کا اظہار کیا ہے۔ لاہور سے رپورٹ کر رہے ہیں عمر دراز۔
تاہم سنیچر کے روز اسلام آباد میں ذرائع ابلاغ کے نمائندوں سے بات کرتے ہوئے الیکشن کمیشن آف پاکستان کے ایڈیشنل سیکرٹری اختر نذیر کا کہنا تھا کہ الیکشن کمیشن انتخابات مقررہ وقت ہی پر منعقد کروائے گا۔ ان کا کہنا تھا کہ الیکشن کمیشن لاہور ہائی کورٹ اور بلوچستان ہائی کورٹ کے فیصلوں کو پیر کے روز سپریم کورٹ میں چیلنج کرنے کا ارادہ رکھتا ہے۔ ان کا مزید کہنا تھا کہ کاغذات نامزدگی کے اجرا میں ہونے والی ممکنہ ایک دو روز کی تاخیر کی تلافی مقررہ وقت کے اندر ہی کرنے کی کوشش کی جائے گی۔
انڈیا کے زیر انتظام کشمیر میں جمعے کے روز سیکیورٹی فورسز کی گاڑی سے ایک نوجوان کے کچلے جانے کے بعد حالات پھر کشیدہ ہیں۔ حکام نے عوامی رد عمل کے خدشے سے سری نگر، بڈگام اور دوسرے علاقوں میں کرفیو نافذ کیا ہے، جبکہ انٹرنیٹ سروس بھی معطل کر دی گئی ہے۔ سری نگر سے رپورٹ کر رہے ہیں ریاض مسرور۔
یہ واقعہ سری نگر کی تاریخی جامع مسجد کے باہر کل اس وقت رونما ہوا جب نیم فوجی ادارہ سی آر پی ایف کی ایک جیپ مظاہرین کے بیچ محصور ہو گئی اور تیز رفتاری کے ساتھ کئی نوجوانوں کو رونتے ہوئے نکلی۔ کئی نوجوان زخمی ہو گئے، جن میں سے 21 سالہ قیصر بٹ ہسپتال میں دم توڑ بیٹھے۔ قیصر والدین کے فوت ہونے کے بعد دو کم سن بہنوں کے ہمراہ خالہ کے گھر میں مقیم تھے۔ آج صبح جب ان کی نماز جنازہ میں شامل ہزاروں لوگوں نے جلوس نکالنے کی کوشش کی تو ان پر پولیس نے ٹیئر گیس کے شیل پھینکے، جس کی وجہ سے کئی نوجوان زخمی ہو گئے۔ سی آر پی ایف کے ترجمان سنجے شرما کا دعویٰ ہے کہ مظاہرین نے اس جیپ کو گھیر کر اس میں سوار افسر کو قتل کرنے کی کوشش کی تھی۔ یہ واقعہ ایسے وقت رونما ہوا ہے جبکہ حکام نے تاریخی جامع مسجد کے باہر پولیس یا فورسز کی تعیناتی کو ختم کرنے کا اعلان کیا تھا۔
امریکہ نے اقوام متحدہ کی سلامتی کونسل میں فلسطینیوں کی حفاظت سے متعلق قرارداد ویٹو کر دی ہے۔ خبر کی تفصیلات سنیے تابندہ کوکب کی زبانی۔
عرب ممالک کی حمایت سے تیار کردہ مسودے میں اسرائیل کی جانب سے طاقت کے غیر ضروری اور شدید استعمال اور غزہ سے راکٹ فائر کیے جانے کی مذمت کی گئی، تاہم حماس کا نام نہیں لیا گیا۔ فرانس، چین اور روس سمیت 10 ممالک نے حمایت میں ووٹ دیے۔ اقوام متحدہ کے لیے امریکی سفیر نکی ہیلی نے مسودے کو یک طرفہ قرار دیا، جبکہ حماس کے خلاف جوابی امریکی قرارداد بری طرح ناکام ہو گئی۔ ادھر فلسطین کے طبی ذرائع کے مطابق گزشتہ روز غزہ اسرائیل سرحد پر جاری کشیدگی کے دوران اسرائیلی فوج کی فائرنگ سے ایک رضاکار نرس ماری گئی تھیں، جبکہ وہ طبی عملے کے لیے مخصوص سفید کوٹ بھی پہنے ہوئے تھیں۔
چین کی فوج نے متنازع جزیرے پر ہتھیاروں کی تنصیب کے اپنے حق کا دفاع کیا ہے۔ چین کی فوج کے جنرل ہیلی کا کہنا ہے کہ یہ جزیرہ چین کا علاقہ ہے اور چین اپنے دفاع کا قانونی حق رکھتا ہے۔ اس سے قبل امریکی وزیر دفاع جیمز میٹس نے چین پر الزام لگاتے ہوئے کہا کہ وہ متنازع بحرائے جنوبی چین میں میزائل نصب کر کے اپنے پڑوسی ملکوں کو ڈرا دھمکا رہے ہیں۔
چین کی جانب سے بحیرہ جنوبی چین کے مصنوعی جزیرے پر عسکری تنصیبات میں طیارہ شکن میزائل، زمین سے فضا میں مار کرنے والے میزائل اور الیکٹرانک جیمرز بھی شامل ہیں، جبکہ حال ہی میں وڈی جزیرے پر بمبار طیارے کی لینڈنگ کا بھی انتظام کیا گیا ہے۔ چین کے دعووں کے برعکس ان ہتھیاروں کی تنصیب کا براہ راست تعلق ڈرانے، دھمکانے اور دباؤ ڈالنے سے ہے۔
امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ ان کی شمالی کوریا کے رہنما کم جونگ ان سے 12 جون کو ملاقات پروگرام کے مطابق ہوگی، جبکہ جنوبی کوریا نے امریکی صدر کے بیان کو خوش آئند قرار دیا ہے۔ خبر کی تفصیل رضا ہمدانی سے۔
ٹرمپ نے یہ اعلان شمالی کوریا کے ایک اعلی مندوب سے وائٹ ہاؤس میں ملاقات کے بعد کیا۔ مندوب جنرل کم جونگ چول نے شمالی کوریا کے رہنما کی جانب سے ایک خط صدر ٹرمپ کے حوالے کیا۔ امریکی صدر نے کہا کہ سنگاپور میں ہونے والی سربراہی ملاقات میں کوریا کی جنگ کے باضابطہ خاتمے پر بات ہو سکتی ہے، تاہم لازمی نہیں ہے کہ شمالی کوریا کے متنازع ایٹمی پروگرام پر حتمی معاہدہ طے پا جائے۔ یہ کسی بھی امریکی صدر اور شمالی کوریا کے رہنما کی پہلی ملاقات ہوگی۔
شام سے آنے والی اطلاعات کے مطابق امریکی سربراہی میں قائم اتحاد کی جانب سے ایک حملے میں کم از کم 11 عام شہری ہلاک ہو گئے ہیں۔ ملک کے شمال مشرق علاقے میں شدت پسند تنظیم دولت اسلامیہ پر کیے جانے والے حملے میں ہلاک ہونے والے عام شہریوں کا تعلق ایک ہی خاندان سے تھا۔ اکثر پروٹین کا تعلق وزن کم کرنے سے بتایا جاتا ہے۔ کچھ پروٹین ڈائٹ بھی ایسا کرنے میں مددگار ہو سکتی ہیں، لیکن پروٹین کا استعمال کتنا ضروری ہے یہ سنیے ظفر سید سے۔
अगर सुबह प्रोटीन से भरपूर नाश्ता किया जाए तो दिन में भूख कम महसूस होती है और ये इस बात का सबूत है कि प्रोटीन भूख को बेहतर अंदाज में मिटाती है। एम्बरडीन यूनिवर्सिटी से वाबस्ता एलेक जॉनस्टन कहती हैं कि अपने खाने में कार्बोहाइड्रेट कम करके और प्रोटीन से भरपूर खुराक से आसानी से वजन कम हो सकता है। उनका मशवरा है कि ऐसा खाना खाना चाहिए जिसमें 30% प्रोटीन, 40% कार्बोहाइड्रेट और 30% चिकनाई हो।
ये खबरें आप बीबीसी उर्दू सर्विस से सुन रहे थे।
रोल साउंड, कैमरा, एक्शन।
स्वागत नहीं करोगे आप हमारा?
मैं हूँ नुसरत जहाँ, जो हर हफ्ते आपके लिए लेकर आती हूँ बॉलीवुड की गर्मा गर्म खबरें।
अम्मी जान कहती थी, कोई धंधा छोटा नहीं होता।
बॉलीवुड सितारों की बातें और मुलाकातें, पर्दे के पीछे क्या है, बॉक्स ऑफिस का बादशाह कौन है,
डॉन को पकड़ना मुश्किल ही नहीं नामुमकिन।
आज शाम सैरबीन में सुनिए बॉलीवुड राउंडअप।
सैरबीन बीबीसी की उर्दू नशरियात में सुन रहे हैं। पाकिस्तान में निगरां वज़ीर आज़म नासिरुल मुल्क ने वजारत कानून के अहलकारों को हिदायत की है कि वो सुप्रीम कोर्ट में लाहौर हाई कोर्ट के उस फैसले को चैलेंज करें जिसमें 25 जुलाई के इलेक्शन के कागजात नामजदगी की दोबारा तैयारी का हुक्म दिया गया है। लाहौर हाई कोर्ट के इस हुक्म से बरवक्त इलेक्शन के इनेकाद पर गैर यकीनी के साए लहराने लगे हैं। खुद इलेक्शन कमीशन ने भी इस फैसले को सुप्रीम कोर्ट में चैलेंज करने का ऐलान किया है। दूसरी जानब पंजाब और खैबर पख्तूनख्वा में अभी तक निगरान सूबाई हुकूमतों का तायुन नहीं हो सका है, जिसके बाद कुछ सियासी जमातें भी इलेक्शन के इनेकाद के बारे में शकूक जाहिर कर रही हैं। तो क्या इलेक्शन का बरवक्त इनेकाद वाकई खतरे में है? लाहौर से नामा निगार उमर दराज।
इलेक्शन कमीशन ऑफ पाकिस्तान की जानब से जारी करदा शेड्यूल के मुताबिक पाकिस्तान में आम इंतखाबात 25 जुलाई को मुनक्किद होने हैं। इंतखाबात के मुकर्रर वक्त पर इनेकाद के अमल का बाकायदा आगाज सनेचर के रोज़ कागजात नामजदगी के इजरा से होना था, ताहम एक रोज़ कबल इस हवाले से आने वाले लाहौर हाई कोर्ट के फैसले के बाद इलेक्शन कमीशन को कागजात नामजदगी के इजरा का अमल रोकना पड़ा। लाहौर हाई कोर्ट ने गुज़िश्ता बरस दिसंबर में दायर की जाने वाली एक पटिशन पर फैसला देते हुए कागजात नामजदगी को मुअत्तल करते हुए इलेक्शन कमीशन को हिदायत की थी कि कागजात में आर्टिकल 62 और 63 के तहत शिकें भी शामिल की जाएं, जिनके ज़रिए उम्मीदवारों से मुकम्मल मालूमात हासिल की जाएंगी। इससे कबल बलूचिस्तान हाई कोर्ट ने क्वेटा और मुलहिका कई इलाकों की हलका बंदियाँ मुअत्तल करार दे दी थीं। इन हालात के पेश नज़र मुल्क की तकरीबन तमाम बड़ी सियासी जमातों ने शकूक व शुबहात का इजहार किया है कि क्या इलेक्शन कमीशन इंतखाबात मुकर्रा वक्त पर करवा पाएगा या नहीं। ताहम इलेक्शन कमीशन ने ऐलान किया है कि वो लाहौर हाई कोर्ट और बलूचिस्तान हाई कोर्ट के फैसलों को पीर के रोज़ सुप्रीम कोर्ट में चैलेंज करने का इरादा रखता है। सनेचर के रोज़ इस्लामाबाद में ज़राए इब्लाग के नुमाइंदों से बात करते हुए इलेक्शन कमीशन ऑफ पाकिस्तान के एडिशनल सेक्रेटरी अख्तर नज़ीर का कहना था के इंतखाबात मुकर्रा वक्त पर ही मुनक्किद होंगे।
हाई कोर्ट लाहौर के नामजदगी के फॉर्म के हवाले से कल के फैसले के खिलाफ इलेक्शन कमीशन ऑफ पाकिस्तान ने सुप्रीम कोर्ट में फौरी तौर पे जाने का फैसला किया। इलेक्शन कमीशन ने हदायत जारी की हैं कि मुल्क भर के तमाम रिटर्निंग ऑफिसर्स मुरखा 3 जून और 4 जून को कागजात नामजदगी वसूल नहीं करेंगे। ताहम आम इंतखाबात का इनेकाद 25 जुलाई को ही होगा।
इससे कबल कौमी असम्बली के साबिक स्पीकर अयाज सादिक ने भी सनेचर के रोज ज़राए इब्लाग के नुमाइंदों से बात करते हुए कहा कि वो भी लाहौर हाई कोर्ट का फैसला सुप्रीम कोर्ट में चैलेंज करेंगे। उनका कहना था कि ये फैसला आने का वक्त कई शकूक व शुबहात को जन्म देता है। अगर कागजात नामजदगी के हवाले से दरख्वास्त 6 माह कबल दायर की गई थी तो उस पर फैसला उस वक्त क्यों दिया गया जब कौमी असम्बली अपनी आइनी मुद्दत पूरी कर चुकी थी। अगर यही फैसला पहले आता तो इस पर असम्बली में बहस हो सकती थी, क्योंकि मौजूदा कागजात नामजदगी पार्लियामेंट के पास करदा इलेक्शन एक्ट के नतीजे में तरतीब दिए गए थे। दूसरी जानब मुल्क की बड़ी सियासी जमातों पाकिस्तान पीपल्स पार्टी, पाकिस्तान मुस्लिम लीग नून और ताहाल पाकिस्तान तहरीक इंसाफ ने भी इंतखाबात वक्त पर करवाने पर जोर दिया है। कराची में एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए सेनेट में कायदे हिजब इख्तलाफ और पाकिस्तान पीपल्स पार्टी की रहनुमा सेनेटर शेरी रहमान का कहना था कि इंतखाबात के इनेकाद में ताखीर बर्दाश्त नहीं की जाएगी और इसके लिए उनकी जमात तमाम मयसर कानूनी हरबे इस्तेमाल करेगी।
ये डिले जो है, जो ताखीर
जो नजर आ रही है उसके हवाले से हम हर इदारे को, हर आईनी इदारे को, जमहूरी इदारे को बिल्कुल इस्तेमाल करें और कोई ऐसा फोरम ना छोड़ें जहां पुरअमन और आईनी तरीके से हम अपने पाबंद करा सकें इलेक्शन कमीशन को और हुकूमत को कि वो टाइम पर इलेक्शन करें। तो ये एक बहुत अहम और संगीन मसला है, इस पर हमने सेनेट का इजलास रिक्विजिशन करने के लिए अमल शुरू कर दिया है।
पाकिस्तान पीपल्स पार्टी के रहनुमाओं का कहना था कि इस हवाले से वो दीगर हम ख्याल जमातों के साथ मुशावरत भी करेंगे, जबकि पाकिस्तान मुस्लिम लीग नून के कायदीन पहले ही कह चुके हैं कि वो इंतखाबात के मुकर्रा वक्त पर इनेकाद के हवाले से एक दिन की भी ताखीर बर्दाश्त नहीं करेंगे। दूसरी जानब पाकिस्तान के तीन सूबों में ताहाल निगरान वज़राए आला की तकर्री के हवाले से फैसला नहीं हो पाया। सूबा पंजाब में साबिक वज़ीर आला शहबाज शरीफ ने सनेचर के रोज़ चार नाम मजीद तजवीज़ कर दिए हैं जिन पर हिजब इख्तलाफ से मुज़ाकरात के बाद फैसला हो पाएगा। ये मुलाकात मजीद एक दो रोज़ तक मुतवक्के है। उमर दराज, BBC न्यूज़, लाहौर।
और इसी तनाजुर में मैंने अब से कुछ देर पहले अंग्रेज़ी अखबार द न्यूज़ ऑन संडे की एडिटर और सियासी तजिया कार फराजिया से बात की और पूछा कि क्या इंतखाबात के इल्तवा के जो खदशात हैं इसमें वाकई कुछ वजन है। फराजिया,
देखिए मुझे तो कोई वाज़े रीज़न नज़र नहीं आ रहा कि इलेक्शन क्यों नहीं होंगे। पाकिस्तान में ये एक तरह की कुछ आदत सी बन गई है कि एक गैर यकीनी सूरत हाल जो है उसका माहौल पैदा किया जाता है और हमने इससे पहले भी देखा पिछले दो सालों में सेनेट के इलेक्शन के बारे में बहुत ज्यादा इस तरह के शकूक जो थे वो सामने आए कि शायद कभी नहीं होंगे। इससे पहले सेंसस जो मर्दमशुमारी है उसके बारे में भी ये कहा गया, जब मर्दमशुमारी एक अपने मुकर्रा तारीख तक हो गई उसके बाद ये कहा गया कि अब जब तक इसके हतमी नतज नहीं आ जाएंगे तब तक ये जो हल्का बंदियों की नई हल्का बंदियां हैं ये नहीं हो पाएंगी, डिलिमिटेशन नहीं हो सकेगी। लेकिन फिर वो अबूरी नतायज के ऊपर सबने एग्री कर लिया और वो भी हो गया। तो मुझे ये जो है इसके अंदर कोई वजन ज्यादा नजर आ नहीं रहा और मुझे लगता है कि जो तारीख दी गई है इलेक्शन की उसके ऊपर इलेक्शन हो जाए।
लेकिन ये जो आपने कहा आदत सी बन गई है शकूक व शुबात फैलाने की, इस आदत में तो जो सहाफ़ी बरादरी है, मीडिया है, वो ही बढ़ चढ़ के हिस्सा ले रहा है, कुछ तो आखिर उसकी बुनियाद होती होगी ना।
जी 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 बिल्कुल, ये बात सही है कि ये आदत मैंने कहा तो, लेकिन ये कि इसके जाहिर है कि कुछ ना कुछ रीजंस ऐसे होते हैं, कुछ ऐसी चीज़ें नज़र आ रही होती हैं क्योंकि पाकिस्तान की एक तारीख भी है और हमें यहाँ पे ऐसे ऐसे वाक़यात हो चुके हैं कि उसके लिए एक आपके पास एक यानी वजह बन जाती है कि आप ये कह सकें कि शायद ये नहीं होंगे। लेकिन मुझे ये लग रहा है कि हमने पिछले जो इससे पहले हुकूमत थी पीपल्स पार्टी जिसको लीड कर रही थी उस वक्त भी आई थिंक उससे ज़्यादा गैर यकीनी सूरत हाल तो नहीं थी, तो वज़ीर आज़म तक बदल गया लेकिन इलेक्शन जिस मुकर्रा वक्त पे होने थे वो हो गए। तो ये एक तरह से एक पॉजिटिव चीज़ भी हो रही है हमारी सियासत में कि कम अज़ कम जो एक ट्रांसफ़र ऑफ पावर है, पाँच साल का जो वक्त है, अभी इस दफ़ा भी आप देखिए कि एक वज़ीर आज़म साहब गए, इतनी गैर यकीनी सूरत हाल रही लेकिन जो चीज़ें अपने मुकर्रा वक्त पे होनी थी, जो प्रोसेस था जैसे सेनेट के इलेक्शंस थे वो अपने वक्त पर हो गए उस सब के बावजूद। तो उससे मुझे ये लगता है कि ये इलेक्शन की तारीख जो दी गई है और जो सारे लोग हैं, निगरान वज़ीर आज़म ने भी इतनी श्योरिटी के साथ ये कहा है कि इलेक्शन हो जाएंगे, तो मुझे लगता है कि शायद एक दो हफ्ते का डिले किसी वजह से हो जाए तो हो जाए लेकिन इससे ज़्यादा मुझे नहीं लगता कि इलेक्शन डिले होंगे।
इस हुकूमत की जो हुक्मरान जमात थी मुस्लिम लीग नवाज, पिछली असम्बली में उनकी इतिहादियों के साथ मिलाकर दो तिहाई अक्सरियत थी, लेकिन अब जिस तरह की सूरत हाल बन रही है, अहम शख्सियात उन्हें छोड़ के जा रही हैं, उससे कुछ ऐसा शुभा सा हो रहा है कि अफरा तफरी उनके यहाँ फैलने वाली है। क्या आपको लगता है मुस्तकबिल नवाज मुस्लिम लीग का?
देखिए बात यह है कि ये किसी भी एनालिस्ट के लिए ये इलेक्शन का कोई रिजल्ट प्रिडिक्ट करना जो है वो सबसे मुश्किल काम होता है और अक्सर वो अंदाजे जो हैं वो गलत भी साबित होते हैं। तो अभी तक तो जो चीज़ें नज़र आ रही हैं मुस्लिम लीग नवाज के हवाले से उसमें मुझे लगता है कि कोई इतना वाज़े किस्म का उनको अभी खौफ नहीं होना चाहिए। उनकी जो पार्टी की इंटेग्रिटी है वो भी इंटैक्ट लग रही है अभी तक। बेशक कुछ लोग जो है वो छोड़ के जा रहे हैं, लेकिन ज्यादा जो नजर है वो बस्ती पंजाब की 100 सीटों पर है और उसके अंदर कोई ऐसी कहीं से कुछ ऐसा अभी तक कोई नजर नहीं आया। अभी तो खैर लोगों ने अभी इनको टिकटें मिलनी है और उससे ज्यादा वाजे हो जाएगी, लेकिन मुस्लिम लीग नवाज को कोई ज्यादा खतरा मुझे नजर आ नहीं रहा उन 100 सीटों पे। तो देखिए क्या बनता है आगे, क्या सूरत हाल बनती है। हमारे यहाँ एक ये भी चीज बहुत ज्यादा अहम है इलेक्शन में कि बहुत इलेक्शन से 2 महीने पहले जिसको आम जबान में एक हवा कहा जाता है कि हवा कैसी बनती है, और अगर वोटर जो है वो उसको ये पता चल जाए कि उनकी जो पार्टी है जिसको वो वोट देना चाहते हैं उसको आने ही नहीं दिया जाएगा, तो फिर वो ज्यादातर एब्सटेन करते हैं, वो घर से बाहर निकलते ही नहीं है। तो अगर उस तरह की कोई सूरत हाल जिसकी अभी तक मुझे कोई इंडिकेशन नजर नहीं आ रही, अगर वो नहीं होती तो मेरा ख्याल है कि मुस्लिम लीग नून की पोजिशन काफी मजबूत है।
18वीं तरमीम के बाद निगरान हुकूमतों के तकरर के लिए एक तरीक़ेकार तय हुआ और उम्मीद ये थी कि सियासतदान बालिग नजरी का मुजाहरा करते हुए इस तरीक़ेकार के तहत निगरान हुकूमतें बना लिया करेंगे। मरकज़ में बन भी गई है, सिंध में भी बन गई है, पिछली बार कुछ थोड़ी बहुत खींचातानी हुई, लेकिन ये जो पंजाब में और खैबर पख्तूनख्वा में जो इस वक्त तमाशा साहब कही है जारी है कि इत्तेफाक राय होता है फिर वो ख़त्म हो जाता है फिर नए नाम आने लगते हैं फिर कहा जाता है कि ये नाम है ये नाम नहीं है, ये क्या हो रहा है आखिर, ये किस जहनियत की किस सोच की अक्कासी है ये?
देखिए मैं तो इसको इस तरह देख रही हूँ कि ये पीटीआई जो है जिसका आप जिक्र कर रहे हैं खैबर पख्तूनख्वा पंजाब में, जहाँ पे एक जगह वो हुकूमत में है और एक जगह अपोजिशन में है और उनको ये नाम देने हैं, तो ये कंपैरेटिवली इनका अगर मवाजना करें बाकी जमातों के साथ तो ये एक नई जमात है और इस तरह की सूरत हाल ये इनके लिए एक पहला एक्सपीरियंस है हुकूमत में आने का। तो वो मेच्योरिटी जो हमें 18वीं तरमीम के बाद पिछले इलेक्शन में 2013 में जो नज़र आई थी जिसमें पीपल्स पार्टी और नून लीग जो है उन्होंने ये डिसीजन करने थे, अभी भी अगर आप देखें तो जो सेंटर में जहाँ पे इनकी मशावरत हो रही थी लीडर ऑफ द ऑपोजिशन पीपल्स पार्टी के और मुस्लिम लीग नून के, तो मशावरत की हद तक तो काफ़ी बैक एंड फोर्थ था कि लोगों के अंदर ये जा रहा था कि अच्छा ये क्यों नहीं फैसला हो पा रहा, लेकिन जब उन्होंने एक नाम पे वो इत्तेफाक कर लिया तो वो उन्होंने वो उसके बाद वो नाम अनाउंस किया। लेकिन तहरीक इंसाफ के अंदर अभी बहुत सारी चीज़ें जो है ना वो हो रही हैं, वो एक मुकम्मल मेच्योर पार्टी के तौर पे आई थिंक उनको कुछ देर हुकूमत में रहना एक्सपीरियंस करने के बाद शायद फिर हमें आई थिंक उनसे ये एक्सपेक्ट करना चाहिए। तो अभी ये जो पैनिक नजर आ रही है ये तो मेरा ख्याल है इसीलिए है कि ये एक नई पार्टी है और इस तरह की सूरत हाल से पहली दफा गुजर रही है, इससे ज्यादा मुझे कुछ नहीं लग रहा इसमें।
लाहौर से फराजिया, सूबे बलूचिस्तान में ताहाल निगरान वज़ीर-ए-आला के लिए किसी नाम पर इत्तेफाक राय नहीं हुआ है, हुकूमत और हिज़्ब इख्तिलाफ़ के पास किसी नाम पर मुत्तफिक होने के लिए 2 दिन बाकी रह गए हैं और अगर इन 2 दिनों में बात न बनी तो मामला पार्लियामानी कमेटी के पास जाएगा। तफसील के साथ क्वेटा से मोहम्मद काजिम।
बलूचिस्तान में निगरान वज़ीर-ए-आला की तकर्री के लिए वज़ीर-ए-आला मीर अब्दुल कुदूस बिजंजो और कायद हिज़्ब इख्तिलाफ़ अब्दुर्रहीम ज़ेरतवाल के दरमियान मुशावरत का सिलसिला जारी है। सीनियर साफी रज़ा रहमान का कहना है कि अभी तक हुकूमत और हिज़्बे इख्तिलाफ़ की जानिब से 3-3 नाम सामने आए हैं।
हमारी इतला है कि 3 नाम हुकूमत की तरफ से हैं जिनमें प्रिंस अहमद अली और मीर अलाउद्दीन मरी और कामरान मुर्तजा एडवोकेट हैं, जबकि इसी तरह 3 नाम अब तक जो सामने आए हैं वो अपोजिशन की तरफ से भी हैं, जो जहांगीर अशरफ काजी, असलम बोतानी और अली अहमद कुर्द के अपोजिशन ने नाम दिए हैं।
रज़ा रहमान का कहना है कि अब तक वज़ीर-ए-आला और कायदे हिज़्ब इख्तिलाफ़ के दरमियान मुशावरत के लिए 4 नशस्तें हो चुकी हैं लेकिन ताहाल वो किसी नाम पर मुत्तफिक नहीं हो सके। रज़ा रहमान कहते हैं कि किसी नाम पर मुत्तफिक होने के लिए वज़ीर-ए-आला और कायदे हिज़्ब इख्तिलाफ़ के पास 2 दिन बाकी रह गए हैं।
हुकूमत और अपोजिशन के पास जो है वो सिर्फ अब 2 दिन बाकी हैं, आज का दिन और कल का दिन है, 3 जून तक जो है वो इसके ऊपर वो कोई अगर किसी बात पर मुत्तफिक हो सकते हैं तो मामला यहाँ पर ख़त्म हो जाएगा, लेकिन अगर वो मुत्तफिक नहीं होते किसी एक नाम पर तो फिर ये मामला पार्लियामानी कमेटी के पास चला जाएगा।
हुकूमत की जानिब से पेश किए जाने वाले नामों में से प्रिंस अहमद अली साबिक हुकूमत में वजीर थे, वो बलूचिस्तान की सतह पर बनने वाली जमात बलूचिस्तान अवामी पार्टी के सदर جام کمال کے قریبی رشتہ دار ہیں، جبکہ علاؤالدین مری سیاسی حوالے سے ایک غیر معروف شخص ہیں۔ تاہم پرنس احمد علی اور علاؤالدین مری کو اسٹیبلشمنٹ کے قریب سمجھا جاتا ہے۔ بلوچستان میں ماضی میں ہونے والے عام انتخابات پر بہت زیادہ عدم اطمینان کا اظہار کیا جاتا رہا ہے۔ ماضی کے تلخ تجربات کے پیش نظر اس بے اختلاف کی جماعتوں کی خواہش ہے کہ نگراں وزیراعلیٰ ایک ایسی شخصیت ہو جو کہ اسٹیبلشمنٹ کی دباؤ میں نہ آ سکے۔ رضا الرحمان کے مطابق معاملہ پارلیمانی کمیٹی میں جانے سے حکومت کو فائدہ ہو سکتا ہے۔
کہ اگر پارلیمانی کمیٹی میں جائیں گے تو اس میں اکثریت کی بات ہوئی اور اس حکومت اپنے میں جو بھی ان کا نامین ہے، جو بھی ان کی نامزد ہوں گے، ان کو وہ آگے نگران کے لیے لانے پر اتفاق رائے کروا سکتی ہے۔
آئین کے مطابق اگر پارلیمانی کمیٹی بھی نگران وزیر اعلیٰ کے لیے کسی نام پر متفق نہیں ہو سکی تو معاملہ الیکشن کمیشن کے پاس جائے گا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
خیبر پختونخوا میں بھی صوبائی حکومت اور حزب اختلاف ابھی تک کسی نگراں وزیر اعلیٰ کے نام پر متفق نہیں ہوئے ہیں۔ حکمران جماعت تحریک انصاف نے منظور آفریدی کے نام پر اپوزیشن کے ساتھ اتفاق کے بعد یہ نامزدگی واپس لے لی تھی، تو اب کیا صورتحال ہے؟ کسی اتفاق رائے کا امکان ہے؟ یہ جاننے کے لیے چلتے ہیں صوبائی دارالحکومت پشاور، جہاں سے نامہ نگار عزیز اللہ خان براہ راست موجود ہیں۔ جی عزیز اللہ، کچھ بات آگے بڑھی خیبر پختونخوا میں نگراں حکومت پر؟
کاشف، یہاں پر بھی صورتحال ویسی ہی ہے۔ حکومت اور اپوزیشن کی جو مشتمل ایک پارلیمانی کمیٹی بنائی گئی ہے، وہ اب سے تھوڑی دیر پہلے بھی ان کا ایک اجلاس جاری تھا جس میں اب تک جو چار نام آئے ہیں ان پر ہی غور و خوض کیا جا رہا ہے، اور اپوزیشن کی بھی اس وقت اپوزیشن میں چھ سیاسی جماعتیں ہیں، لیکن جو پارلیمانی کمیٹی بنائی گئی ہے اس میں جو تین ارکان شامل کیے گئے وہ تین کے تین جمعیت علماء اسلام فضل الرحمان گروپ سے ہیں، جس وجہ سے باقی پانچ سیاسی جماعتیں جو اپوزیشن کا حصہ ہیں وہ اس میں ان میں سخت قسم کی ناراضگی پائی جاتی ہے، اور ان کا یہ کہنا بھی ہے کہ یہ اس وقت پی ٹی آئی اور جمعیت علماء اسلام فضل الرحمان گروپ کا مکمکا ہو رہا ہے، کیونکہ جو پہلے بھی انہوں نے نام دیا تھا منظور آفریدی کا، اس کے بارے میں بھی ان کا یہی کہنا تھا کہ یہ مکمکا ہو رہا ہے، اس وجہ سے اس اب تک کوئی فیصلہ نہیں ہو سکا۔
اور کوئی امکان ہے کہ کوئی فیصلہ ہو جائے؟ کیونکہ مطلب منظور آفریدی کا نام جب اس پہ اتفاق رائے ہوا اور پھر وہ اتفاق رائے ختم ہو گیا، تو اس بات کی کیا ضمانت ہے کہ کوئی مزید اتفاق رائے ہوگا اور وہ چلے گا؟
جہاں تک اب چار نام سامنے آئے ہیں، دو نام حکومت کی جانب سے آئے ہیں، ان میں ایک سابق سیکرٹری ہیں اعجاز قریشی، ان کا نام سامنے آیا ہے، اور اس کے علاوہ حمایت اللہ کا نام آیا ہے۔ حمایت اللہ کوئی زیادہ معروف شخصیت نہیں رہے، لیکن اعجاز قریشی کے بارے میں یہ کہا جا رہا ہے کہ وہ یہاں پر جو بیوروکریسی تھی اس کے ایک بڑے اہم سمجھے جاتے تھے، اور انہوں نے یہاں پر کافی اصلاحات کے حوالے سے بھی ماضی میں کام کیا تھا۔ جبکہ حکومت اپوزیشن میں جمعیت علماء اسلام فضل الرحمان گروپ کی جانب سے جو دو نام آئے ہیں، ان میں ایک سابق چیف جسٹس پشاور ہائی کورٹ جسٹس دوست محمد خان کا نام سامنے انہوں نے دیا، اور دوسرا نام انہوں نے پھر سے وہی منظور خان آفریدی کا نام بھی دیا ہے کہ اس کو بھی کنسیڈر کیا جائے، اس کو بھی اس میں شامل کیا جائے۔ اب یہ چار نام ہیں جن پر ان کی بات چیت جاری ہے، اور ان کی جو پارلیمانی کمیٹی ہے یہ کل یعنی کہ جمعہ کو رات 12 بجے سے ان کی ٹائم شروع ہو گیا، ان کے پاس 3 دن کا ٹائم ہے، آج کا دن گزر گیا، کل کا دن ان کے پاس ہے، اور اس میں انہوں نے فائنل کرنا ہے نام۔ اگر یہ نام فائنل نہیں کر سکتے تو پھر یہ معاملہ الیکشن کمیشن کے پاس چلا جائے گا، الیکشن کمیشن نگراں سیٹ اپ کا اعلان کریں گے پھر۔
اور کچھ یہ واضح ہوا ہے کہ جب یہ نگراں وزیر اعلیٰ جو بھی چاہے الیکشن کمیشن کے ذریعے یا پارلیمانی کمیٹی کے ذریعے اگر ان کا انتخاب کر لیا گیا تو ان کی کابینہ میں کون کون لوگ ہوں گے، کچھ یہ واضح ہوا ہے؟
ابھی تک تو کوئی ایسی واضح نہیں ہے، لیکن جو نام یہاں پر یہ جا رہے ہیں ان میں سابق جو بیوروکریسی کے بھی نام ہیں، سابق جن کا ملٹری کا بیک گراؤنڈ ہے، کچھ ایسے افراد بھی ہیں، جوڈیشری سے بھی کچھ نام لیے جا رہے ہیں جن کو کابینہ میں شامل کیا جا سکتا ہے، تو ایسے یہ نام ہیں جن کو بارے میں کہا جا رہا ہے، لیکن ان پہ کوئی حتمی بات اب تک نہیں ہوئی، کیونکہ کہا یہ جا رہا ہے کہ جب تک ایک نگراں وزیر اعلیٰ کا اعلان نہیں ہوتا اس سے پہلے کیبنٹ کے بارے میں کہنا مناسب نہیں ہوگا کہ کون کون ہو سکتا ہے، یہاں تک کہ بعض صحافیوں کے نام بھی لیے جا رہے ہیں تو ہو سکتا ہے کہ وہ بھی کابینہ کا حصہ ہوں، لیکن اس بارے میں یہ صرف قیاس آرائیاں ہیں یا ان کو ہم اس طرح کہہ دیں کہ افواہیں پھیلی ہوئی ہیں، लेकिन अभी तक जो सूरत हाल है इस वक्त भी कहा थोड़ी देर पहले असेंबली में जो इजलास था स्पीकर हाउस में उसमें दोनों जानिब से कमेटियां बैठी थी और वो यही सोच विचार कर रही थी कि किसको वो किया जाए नॉमिनेट किया जाए।
पेशावर से अजीजुल्ला खान आपका बहुत बहुत शुक्रिया। सैरबीना बीबीसी की उर्दू नशियात में सुन रहे हैं और यहाँ पे आपको ये बताते चलें कि इस वक्त इंग्लिस्तान ने हेडिंग्ले लीज में दूसरे टेस्ट में पाकिस्तान के खिलाफ 190 रन बनाए हैं 3 विकेटों के नुकसान पर और उनको पाकिस्तान पर 16 रन की सबकत पहली इनिंग में हासिल हो चुकी है। सैरबीन अभी जारी है।
तो मजीद क्या लिखते हैं हमारे ये सामने
लिखते हैं, हम 17 मील का दुश्वार गुजार पहाड़ी रास्ता तय करके करीब तरीन डाकखाने तक पहुंचते हैं और आपके नाम अपना खत लेटर बॉक्स में डाल देते हैं। हमारे इलाके में टेलीविजन और इंटरनेट तो कुछ बिजली का खंबा भी नजर नहीं आता, बस एक ट्रांजिस्टर के सहारे बीबीसी उर्दू सर्विस से रब्ता कायम है जिसने हमें सारी दुनिया से जोड़ रखा है।
दरिया पार रहते हो या सहरा पार, शहर में हो या देहात में, गुड़गांव में हो या गुजरात में, खत लिखकर हमसे राबता कीजिए और हर इतवार को सैरबीन में आरिफ वकार से अपने खतों के जवाब सुनिए। खत लिखने के लिए हमारा पता है पोस्ट बॉक्स 3101 इस्लामाबाद।
और खेलों के अहवाल के साथ तहमीना कुरैशी।
हेडिंग्ले लीड्स में पाकिस्तान और इंग्लैंड के दरमियान जारी टेस्ट मैच के दूसरे दिन का खेल बारिश के बायस देर से शुरू हुआ। टेस्ट मैच के पहले दिन के अख्तिताम पर पाकिस्तान ने 174 रन की इनिंग्स खेली थी और इंग्लैंड ने 2 विकेट्स के नुकसान पर 102 रन बनाए थे। इंडिया की रियासत महाराष्ट्र में पुलिस ने इंडियन प्रीमियर लीग में सट्टेबाजी के इल्जाम में बॉलीवुड अदाकार अरबाज खान को पूछताछ के लिए थाने बुलाया है। 3 रोज कबल पुलिस ने सोनी जालान नामी एक शख्स को सट्टेबाजी के इल्जाम में गिरफ्तार किया था। पूछताछ के दौरान मुबैना तौर पर उन्होंने अरबाज का नाम लिया जिसके बाद पुलिस ने अरबाज खान को पुलिस स्टेशन में हाजिर होने का समन जारी किया है। पुलिस का कहना है कि जालान का इंडिया में बड़े बड़े लोगों के साथ राबता था और उसके ताल्लुकात पाकिस्तान, अफगानिस्तान और कई दूसरे क्रिकेट खेलने वाले मुल्कों तक फैले हुए थे। फीफा ने मोरक्को की 2026 का आलमी फुटबॉल कप होस्ट करने की बिड कबूल कर ली है। मोरक्को अब अमेरिका और मेक्सिको के साथ 2026 का आलमी फुटबॉल कप होस्ट करने के उम्मीदवार मुल्कों की फहरिस्त में शामिल हो गया है। 2026 का आलमी फुटबॉल कप कहाँ होगा इसका फैसला फीफा कांग्रेस 13 जून को होने वाले इजलास में वोट के जरिए करेगी। सर्बिया के 12 टाइम ग्रैंड स्लैम चैंपियन नोवाक जोकोविच स्पेनिश 13 सीड रॉबर्टो बटिस्टा को हराकर फ्रेंच ओपन के लास्ट 16 तक पहुंच गए हैं। जर्मनी के अलेक्जेंडर ज्वारेव ने भी बल्गेरिया के ग्रेगर दिमित्रोव को हराकर फ्रेंच ओपन के लास्ट 16 में अपनी जगह बना ली है। जबकि खवातीन के मुकाबलों में यूक्रेन से ताल्लुक रखने वाली 4th सीड एलिना स्वीटोलिना मिहाइला बुजनेस्क्यू से शिकस्त खाने के बाद फ्रेंच ओपन से बाहर हो गई हैं। ऑस्ट्रेलियन ओपन चैंपियन कैरोलाइन वोज़नियाकी भी लास्ट 16 में पहुंच गई हैं। आज अब तक के मुकाबलों में स्पेन की गार्बिने मोगरूजा ने ऑस्ट्रेलिया की सैमंथा स्ट्रॉसर को शिकस्त दे दी।
सैरबीन आप बीबीसी की उर्दू नशियात में सुन रहे हैं। अगर आप हमारी वेबसाइट bbcurdu.com पर आएँ तो आपको वहाँ पर ये एक खासी अहम खबर दिखाई देगी कि अमेरिका ने चीन पर इल्ज़ाम लगाया है कि वो अपने पड़ोसी मुल्कों को डरा धमका रहा है और ये बात कही है अमेरिकी वज़ीर दिफा जेम्स मैटिस ने। सैरबीन अपने रिस्क को पहुँचा, अब अहम आलमी खबरों की सुर्खियाँ सुन लीजिए।
लाहौर और बलूचिस्तान की आला अदालतों के हालिया फैसलों के बाद पाकिस्तान की सियासी जमातों की जानिब से इंतखाबात के मुकर्रर वक्त पर इनकाद के हवाले से शकूक व शुभात का इजहार किया जा रहा है। गुज़िश्ता रोज़ इसराइल गजा सरहद पर इसराइली फ़ौज की फायरिंग से मारी जाने वाली नर्स की नमाज जनाजा में हज़ारों फ़िलिस्तीनियों ने शिरकत की है। उधर अमरीका ने अक़वामे मुत्तहिदा के सलामती कौंसिल में फ़िलिस्तीनियों की हिफाजत से मुतालिक क़रारदाद वीटो कर दी है। इंडिया की रियासत केरला के तिब्बी हुकाम के मुताबिक निपा वायरस के 4 नए نئے مریض سامنے آئے ہیں۔ چین کی فوج نے متنازع جزیرے پر ہتھیاروں کی تنصیب کے اپنے حق کا دفاع کرتے ہوئے کہا ہے کہ یہ جزیرہ چین کا علاقہ ہے اور چین اپنے دفاع کا قانونی حق رکھتا ہے۔ اس سے قبل امریکی وزیر دفاع نے چین پر الزام لگایا تھا کہ وہ متنازع بحیرہ جنوبی چین میں میزائل نصب کر کے اپنے پڑوسی ملکوں کو ڈرا دھمکا رہا ہے۔ یہ بی بی سی اردو سروس ہے۔
شکریہ نادیہ سلیمان۔ پاکستان میں سیاسی سرگرمیاں جتنی برسر زمین دکھائی دے رہی ہیں، ایسا محسوس ہوتا ہے کہ اس سے کئی گنا زیادہ سوشل میڈیا پلیٹ فارمز پر جاری ہیں۔ مختلف سیاسی جماعتوں کے اقدامات، چاہے وہ ٹویٹر ہو، واٹس ایپ ہو یا فیس بک، ان کے اقدامات اور رہنماؤں کی وہ خبر لی جا رہی ہے کہ الامان والحفیظ۔ میں نے بی بی سی اردو سروس کے اسلام آباد میں سوشل میڈیا ایڈیٹر طاہر عمران سے اسی سیاسی دھما چوکڑی کی تفصیل جاننا چاہی۔
جی بالکل، اور یہ ہنگامہ کسی حد تک پنجاب کے وزیر اعلیٰ کی جو نامزدگی ہے اس کے اوپر ہے، اور کچھ کسی حد تک خیبر پختونخوا کے وزیر اعلیٰ کے اوپر ہے، لیکن اوور آل پاکستان تحریک انصاف کے فیصلوں کے اوپر رد عمل جو ہے وہ بہت بڑے پیمانے پہ سامنے آ رہا ہے۔
سن 2013 میں جس طرح تحریک انصاف نے الیکشن میں حصہ لیا تھا اور جس طریقے سے سوشل میڈیا کو اور نوجوان لوگوں کو موبیلائز کیا تھا، لگتا یہ ہے کہ جو چیز اس وقت ان کے لیے بہت بڑا ایڈوانٹیج ثابت ہوئی تھی، آج ان کے لیے خاصا مسئلہ بھی بنی ہوئی ہے۔
بالکل، یہ بات کہنا درست ہوگا کہ اس وقت چونکہ یہ ایک ایسا آلہ تھا، ایک ایسا ہتھیار تھا جو کہ صرف پی ٹی آئی بہت بہتر طریقے سے استعمال کر رہی تھی، تو اب باقی سب سیاسی جماعتوں نے بھی اتنی ہی مہارت سے اس کے استعمال کو سیکھ لیا ہے، تو بے شک وہ معاملہ اوریا مقبول جان کا نام فہرست میں ہونے یا نہ ہونے کا ہو، یا فاروق بندیال کو پی ٹی آئی میں شامل کرنے یا نہ کرنے کا ہو، یا وزیر اعلیٰ کے لیے ناصر کھوسا یا طارق کھوسا کا نام دینے کا ہو، دونوں میں فرق کا، ٹویٹر کے اوپر کوئی چیز نہیں بچتی، اور نہ ہی کوئی چیز جو ہے وہ کسی کی نظر سے رہتی ہے، کسی نے غلط لکھا ہے صحیح لکھا ہے اس کے اوپر ایک کوہرام بچتا ہے۔ اور سب سے مزے کی بات یہ ہے کہ پی ٹی آئی کی جانب سے اس دفعہ واضح طور پہ کہا جا رہا ہے کہ سوشل میڈیا پہ آنے والے رد عمل کے نتیجے میں ہمیں فیصلہ بدلنا پڑا، جیسا کہ فواد چودھری صاحب نے کہا یا محمود رشید نے کہا کہ جی ٹویٹر کے اوپر اور سوشل میڈیا پہ بہت رد عمل آیا، تو اس لحاظ سے اب اس کی اہمیت بہت زیادہ بڑھ گئی ہے۔ اور ایک اور اہمیت بڑھنے کی وجہ یہ ہے کہ اس کے اوپر بہت ساری جعلسازی بھی شروع ہو گئی ہے۔
یہ جعلسازی کا آپ نے ذکر کیا، یہ جعلسازی کس طرح ہو رہی ہے؟
جعلی اکاؤنٹس بنا کر، مثلاً فاروق بندیال نے جب پی ٹی آئی میں شمولیت اختیار کی جس پر سوشل میڈیا پہ شور اٹھا تو ان کو ہٹا دیا گیا، تو اچانک سے کچھ ٹویٹر ہینڈل سے عمران خان کی تعریفیں شروع ہو گئیں کہ جی بڑا اچھا کام کیا ہے پی ٹی آئی نے، بڑا اچھا کام کیا ہے، اور ان میں سے ایک نام جھرنا کا تھا، یعنی کہ شبنم جو ماضی کی مشہور اداکارہ ہیں جن کے ساتھ، جن کے گھر پر فاروق بندیال کے اوپر الزام ہے کہ انہوں نے ڈاکہ ڈالا تھا اور دوسرے بھی چند الزامات ہیں، تو اچانک سے شبنم کا ٹویٹر پہ آنا جو ہے وہ لوگوں کو ٹھنکا۔ تو ہم نے بی بی سی بنگلہ سروس کے ولی الرحمان سے کہا کہ آپ پتا کریں شبنم سے کہ وہ ٹویٹر پہ ہیں یا نہیں ہے، تو ان کے بیٹے نے رونی گھوش جن کا نام ہے انکار کیا کہ ان کی والدہ کی تو طبیعت ٹھیک نہیں ہے، تو اس طرح کر کے ٹویٹر ہینڈل۔ پھر ایاز امیر نے بھی بہت ساری تعریفیں کی عمران خان کی اور پی ٹی آئی کی، بڑا اچھا کام کیا اس کو نکال کے، جب ایاز امیر صاحب سے پوچھا گیا تو انہوں نے کہا کہ میرا تو کوئی ٹویٹر ہینڈل نہیں ہے، تو اس طرح کے بہت سرکردہ، جنرل اسد درانی کے حوالے سے ٹویٹر ہینڈل سامنے آیا تو ان کو جب پوچھا تو انہوں نے کہا کہ میرا ٹویٹر ہینڈل نہیں ہے، اس طرح کے بہت سارے مشہور افراد کے ٹویٹر ہینڈلز ٹویٹر پہ موجود ہیں لیکن وہ جعلی ہیں، اور ان سب کے اوپر ایک ہی بیانیہ، ایک ہی میسج تھوڑا سا رد و بدل کے ساتھ آ رہا ہے، تو یہ اس طریقے سے استعمال کیا جا رہا ہے اور لوگ اس کو فالو کرتے ہیں، بڑے پڑھے لکھے لوگ، سمجھدار لوگ ان کی ٹویٹس کو سچ سمجھ کے، حقیقت سمجھ کے فالو کرتے ہیں۔
اسلام آباد سے طاہر عمران۔ بھارت کے زیر انتظام کشمیر میں جمعے کے روز سیکیورٹی فورسز کی گاڑی سے ایک نوجوان کے کچلے جانے کے بعد وہاں حالات پھر کشیدہ ہیں، حکام نے عوامی رد عمل کے خدشے کے پیش نظر سری نگر، بڈگام اور دوسرے علاقوں میں کرفیو نافذ کر دیا گیا ہے، انٹرنیٹ معطل ہے۔ 21 سالہ نوجوان کی نماز جنازہ کے موقع پر لوگوں نے آج مظاہرہ کرنے کی کوشش کی، جس کے بعد پولیس نے آنسو گیس اور لاٹھی چارج کیا۔ سیاسی اور سماجی حلقوں نے بھی اس واقعے کی مذمت کی ہے۔ یاد رہے کہ حکومت ہند نے مسلح شدت پسندوں کے خلاف رمضان کے دوران آپریشن معطل کرنے کا اعلان کیا ہوا تھا۔ میں نے بھارت کے زیر انتظام کشمیر کے صدر مقام سری نگر میں نامہ نگار ریاض مسرور سے پوچھا کہ کیا وہاں حکام نے نوجوان کو جیپ تلے روننے والے اہلکار کے خلاف کچھ کارروائی کی ہے۔ ریاض مسرور،
جی دیکھیں، اس میں ظاہر ہے یہاں ایک مخلوط حکومت برسر اقتدار ہے، یہ مقامی پی ڈی پی اور بی جے پی کی حکومت ہے. حکومت دو جو ہے لہجوں میں بات کرتی ہے. ایک طرف تو جموں کشمیر پولیس نے اس سی آر پی ایف ڈرائیور کے خلاف غیر ذمہ دارانہ ڈرائیونگ کا مقدمہ درج کیا ہے، لیکن دوسری طرف سے حکومت کے ہی اتحادی بی جے پی نے اس کی مخالفت کرتے ہوئے کہا ہے کہ ایسا کرنے سے جو سیکورٹی فورسز ہوتی ہیں ان کا موریل ڈاؤن ہو جاتا ہے، یعنی ان میں اعتماد کی کمی پیدا ہو جاتی ہے کیونکہ وہ بہت کٹھن صورتحال میں کام کرتے ہیں. تو یہ تو حکومت کا معاملہ ہے کہ وہ دو الگ الگ لہجوں میں بات کرتی ہے، لیکن عوامی سطح پہ بہت بڑے پیمانے پہ رد عمل سامنے آیا ہے اور اسی رد عمل کے خدشے سے آج دن بھر جو ہے حکومت نے ناکہ بندی کی جامع مسجد کے علاقے اور سری نگر کے بیشتر علاقوں میں، خاص طور سے بڑگام کے علاقوں میں کرفیو نافذ کیا گیا اور جو انٹرنیٹ کی سہولت ہے اس کو معطل کیا گیا، عام طور پر پابندی عائد کی گئی.
حکومت ہند کہہ رہی ہے کہ اس نے رمضان کے دوران فوجی آپریشن کشمیر میں معطل کیے ہوئے ہیں، پھر اس طرح کے واقعات، یہ دونوں باتیں تو متضاد ہیں.
جی ظاہر ہے، یکم رمضان سے حکومت ہند کے وزیر داخلہ راجناتھ سنگھ نے اعلان کیا ہے کہ رمضان کے دوران جو مسلح شدت پسند ہیں ان کے خلاف جو فوجی آپریشن ایک سال سے جاری تھا اس کو معطل کیا ہے، لیکن انہوں نے ساتھ ہی ایک شرط لگا دی تھی کہ کہیں بھی امن و قانون میں خلل ڈالنے کی کوشش کی جائے گی تو سیکورٹی فورسز کو اجازت ہے کہ وہ اپنا کام کریں. تو اس طرح سے یہ ایک مبہم سا آفر تھا، حالانکہ اس پہ کافی لوگوں نے توقعات ظاہر کی تھیں کہ اب قیام امن کی کوششیں جو ہیں وہ تیز ہو جائیں گی. حالانکہ جھڑپیں اور تصادم آرائیاں بہت کم ہوئیں اور جو محاصرے کیے جاتے ہیں 10-10, 12-12 دیہات کے اور اس میں مسلح شدت پسندوں کا تلاش کیا جاتا ہے وہ سب نہیں ہوا، لیکن یہ جو کبھی کسی زیادتی کے خلاف سڑک پہ لڑکے مظاہرے کر رہے ہوتے ہیں جب ان کا تصادم سیکورٹی فورسز کے ساتھ ہو جاتا ہے تو بے تحاشا طاقت کا استعمال کیا جاتا ہے، جس طرح سے کہ کل کا واقعہ بھی اسی طاقت کے استعمال کا نتیجہ ہے.
ایک طرف اس ساری جو تھوڑی سی کمی ہوئی ہے وہاں پر تشدد میں، اس صورتحال کے پیش نظر یہ باتیں ہو رہی ہیں کہ مذاکرات ہوں گے اب کشمیر کے معاملے پر کشمیریوں کے ساتھ، حکومت ہند دلی میں مذاکرات وغیرہ کی باتیں کر رہی ہے، اس واقعے سے اس ساری صورتحال پہ کس طرح کا اثر پڑا ہے؟
دیکھیں اثر تو جہاں تک نوشنل لیول پر اثر پڑنے کا تعلق ہے تو سب لوگ چاہتے ہیں کہ کچھ نہ کچھ ہو ہندوستان اور پاکستان کے درمیان. لوگ تو بڑے خوش ہو گئے جب ڈی جی ایم او لیول کی ٹاکس ہوئی اور سرحدیں ٹھنڈی پڑ گئیں، وہاں پہ جو مسلسل لگاتار گولہ باری ہو رہی تھی وہ بند ہو گئی اور ظاہر ہے امریکہ اور چائنا نے اس کا خیر مقدم کیا اور لوگ یہ توقع کر رہے تھے کہ اب اس کا اثر جو ہے کشمیر کی سرزمین پر دیکھنے کو ملے گا. لیکن یہاں پر حیرانگی عوامی حلقوں اور سیاسی حلقوں اور سماجی حلقوں کو ایک ساتھ یہ ہو رہی ہے کہ ایک طرف ہندوستان اور پاکستان کے درمیان یہ امکانات ظاہر کیے جا رہے ہیں کہ بات چیت ہوگی، سرحدوں پر سیزفائر کو دوبارہ جو ہے نافذ کیا گیا، لیکن کشمیر میں جب بھی کوئی اظہار رائے کا موقع ہوتا ہے تو وہاں پہ پولیس یا سیکورٹی فورسز اور لوگوں کے درمیان تصادم ہو جاتے ہیں.
سری نگر سے نامہ نگار ریاض مسرور، اور اب سنیے نامہ نگار شکیل اختر کا ہفتے وار ریڈیو کالم دوسرا پہلو.
ضمن انتخابات میں بی جے پی کی شکست کے بعد ملک کے اخبارات اور ٹی وی چینلوں پر اپوزیشن کی جیت اور بی جے پی کی ہار کے تجزیے کیے جا رہے ہیں. ضمن انتخابات میں سب سے اہم اتر پردیش کا کیرانہ پارلیمانی حلقہ تھا، جہاں سے 2014 کے انتخابات میں بی جے پی کے ایک سینئر رہنما اور آر ایس ایس کے قابل نظریہ ساز حکم سنگھ پارلیمنٹ کے رکن منتخب ہوئے تھے. اس حلقے میں تقریباً 70% آبادی کے ساتھ ہندوؤں کی غالب اکثریت ہے. یہاں مسلمانوں کی آبادی 30% کے قریب ہے، جو کہ دوسری جگہوں سے عموماً زیادہ ہے، اس لیے اسے مسلمانوں کے غلبے والا حلقہ کہا جاتا ہے. حکم سنگھ کے ناگہانی انتقال سے یہ سیٹ خالی ہوئی تھی. بی جے پی کو امید تھی کہ ضمنی انتخابات میں اس کے امیدوار کو ہمدردی کی بنیاد پر بھی ووٹ ملیں گے. پارٹی نے مذہبی خطوط پر ووٹروں کو تقسیم کرنے کی کوشش کی تھی، لیکن اسے اس حد تک کامیابی نہیں مل سکی کہ وہ جیت جائے. اتر پردیش کی 20 کروڑ کی آبادی میں مسلمانوں کی آبادی تقریباً 19% ہے، لیکن غالباً جمہوری انڈیا کی تاریخ میں 2014 کا پارلیمانی انتخاب پہلا ایسا انتخاب تھا جس میں ریاست کے عوام نے ایک بھی مسلم امیدوار کو پارلیمنٹ کے لیے منتخب نہیں کیا. کیرانہ میں بی جے پی کے خلاف اپوزیشن کی تبسم حسن کی جیت اس لحاظ سے انتہائی اہم ہے کہ مذہبی نفرتوں کے سیاست کے اس دور میں عوام نے نفرتوں کی سیاست کو شکست دی ہے. یہاں اپوزیشن نے متحد ہو کر انتخاب لڑا تھا اور وہ کامیاب ہوئی. گورکھ پور اور پھول پور کے بعد کیرانہ تیسرا ایسا انتخاب تھا جہاں حزب اختلاف نے متحد ہو کر بی جے پی کو شکست دی ہے. کرناٹک کے حالیہ انتخابات کے بعد کانگریس بھی اب یہ سمجھ چکی ہے کہ بی جے پی کو وہ تنے تنہا شکست نہیں دے سکتی. پارلیمانی انتخابات میں ایک برس سے کم وقت بچا ہے، لیکن بی جے پی کے صدر امت شاہ نے عوامی رابطہ مہم کے ذریعے انتخابی مہم کا آغاز کر دیا ہے۔ بی جے پی کی عوامی مقبولیت میں کمی آئی ہے اور پورے ملک میں غریب عوام بالخصوص کسانوں میں مودی حکومت کے خلاف بے چینی پائی جاتی ہے۔ بی جے پی آنے والے دنوں میں مشکلیں دیکھ رہی ہے۔ حزب اختلاف کی جماعتیں اگر شمالی انڈیا میں متحد ہو گئیں تو بی جے پی کے لیے آئندہ انتخاب میں اکثریت حاصل کرنا مشکل ہو سکتا ہے۔ کانگریس اگرچہ اپوزیشن کی سب سے بڑی پارٹی ہے، لیکن وہ پارلیمانی سیٹوں کے اعتبار سے ملک کی دو بڑی ریاستوں اتر پردیش اور بہار میں کافی کمزور ہو چکی ہے۔ بنگال میں بھی بی جے پی اس کی جگہ لے رہی ہے۔ اڑیسہ میں بھی بی جے پی تیزی سے آگے آ رہی ہے اور حکمراں پارٹی کے لیے خطرہ بن چکی ہے۔ آئندہ چند مہینوں میں مدھیہ پردیش، راجستھان اور چھتیس گڑھ میں اسمبلی انتخابات ہونے والے ہیں۔ ان تینوں ریاستوں میں کانگریس کے امکانات اچھے ہیں۔ اگر وہ یہاں مؤثر طریقے سے جیتتی ہے تو اس کی سمٹتی ہوئی حیثیت بہت بہتر ہو جائے گی اور وہ علاقائی جماعتوں سے اتحاد ایک مضبوط فریق کے طور پر اور اپنی شرائط پر کر سکے گی۔ اپوزیشن میں اتحاد کی کوششیں تیز ہو گئی ہیں۔ ملک بہت جلد انتخابی ماحول کی گرفت میں ہوگا۔ وزیراعظم نریندر مودی کے مقابل اپوزیشن کا وزیراعظم کا امیدوار کون ہوگا یہ بتانا مشکل ہے۔ زیادہ امکان یہی ہے کہ کانگریس بھی اپنی نسبتاً کمزور صورتحال اور حزب اختلاف کے اتحاد کے لیے راہل گاندھی کو وزارت عظمیٰ کے امیدوار کے طور پر نہیں پیش کرے گی۔ بعض تجزیہ کاروں کا خیال ہے کہ اتفاق رائے کے لیے حزب اختلاف کی جیت کی صورت میں راج موہن گاندھی اور شرد یادو جیسے رہنماؤں کو ملک کی قیادت کا موقع مل سکتا ہے۔ آئندہ پارلیمانی انتخابات انتہائی دلچسپ ہونے کی توقع ہے۔ شکیل اختر، بی بی سی، دلی۔
امریکی صدر ڈونلڈ ٹرمپ نے شمالی کوریا کے رہنما کم یونگ ان کے ساتھ 12 جون کو سنگاپور میں ملاقات کی تصدیق کرتے ہوئے کہا ہے کہ اب اس ملاقات کے راستے کی رکاوٹیں ختم ہو گئی ہیں۔ ادھر جاپان نے سفارتی کوششوں کے ساتھ ساتھ اس ملک پر اقتصادی دباؤ جاری رکھنے کی ضرورت پر بھی زور دیا ہے۔ نامہ نگاروں کے مراسلوں پر مبنی تفصیلات پیش کر رہی ہیں نازیہ گلزار۔
امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ ان کی شمالی کوریا کے رہنما کم جونگ ان سے 12 جون کو ملاقات پروگرام کے مطابق ہوگی۔ صدر ٹرمپ نے یہ اعلان شمالی کوریا کے ایک اعلی مندوب کم جونگ چل سے وائٹ ہاؤس میں ملاقات کے بعد کیا۔ اس موقع پر کم جونگ چل نے شمالی کوریا کے رہنما کی جانب سے ایک خط صدر ٹرمپ کے حوالے کیا۔ ملاقات کے بعد صحافیوں سے بات کرتے ہوئے صدر ٹرمپ نے کہا کہ یہ خط بہت دلچسپ ہے اور ممکن ہے کہ اس خط کے مدرجات مستقبل میں جاری کر دیے جائیں۔
Don't forget, this was a meeting where a letter was given to me by...
مت بھولیں کہ یہ ملاقات تھی جس کے دوران مجھے شمالی کوریا کے رہنما کم جونگ ان کی جانب سے خط دیا گیا۔ خط بہت دلچسپ تھا۔
تاہم اگلے ہی لمحے انہوں نے نامہ نگاروں کے ساتھ کچھ اس طرح کی بات کی۔
میں نے خط ابھی نہیں دیکھا، ابھی ٹھیک سے خط پڑھا نہیں، میں نے اسے کھولا نہیں۔
صدر ٹرمپ نے شمالی کوریا کے رہنما کم جونگ ان کے ساتھ متوقع ملاقات کے حوالے سے نامہ نگاروں کو بتایا،
ہم 12 جون کو سنگاپور میں مل رہے ہیں، سب کچھ اچھے طریقے سے طے پا گیا ہے، ہم ان کے لوگوں کو اچھی طرح جان گئے ہیں، ملاقات میں کوریا کی جنگ کے باضابطہ خاتمے پر بات ہو سکتی ہے۔
1950 اور 1953 کے دوران ہونے والی کوریائی جنگ کا خاتمہ صلح سے ہوا تھا، لیکن آج تک حتمی امن معاہدہ طے نہیں پا سکا۔ صدر ٹرمپ نے یہ بھی کہا کہ اس اجلاس میں لازمی نہیں ہے کہ شمالی کوریا کے متنازع ایٹمی پروگرام پر حتمی معاہدہ طے پا جائے۔ امریکی صدر نے واضح کیا کہ انہوں نے کبھی نہیں کہا کہ یہ ملاقات میں ہوگا، تاہم یہ ایک عمل کا حصہ ہوگا، لیکن تعلقات بن رہے ہیں اور یہ بات بہت مثبت ہے۔ یاد رہے کہ جنوبی کوریا میں تقریباً 28,500 امریکی فوجی موجود ہیں۔ اس تناظر میں امریکی وزیر دفاع جیمز میٹس کے مطابق دونوں رہنما جنوبی کوریا میں امریکی دستوں کی موجودگی کے موضوع پر بات چیت نہیں کریں گے۔ دوسری جانب جاپان نے شمالی کوریا کے معاملے میں جلدی کرنے سے خبردار کیا ہے۔ جاپانی وزیر دفاع نے کہا ہے کہ شمالی کوریا کو جوہری ہتھیاروں سے پاک کرنے کا واحد راستہ یہی ہے کہ سفارتی کوششوں کے ساتھ ساتھ اس ملک پر دباؤ بھی برقرار رکھا جائے۔ اس کے علاوہ جاپان چاہتا ہے کہ اس ملاقات میں شمالی کوریا کی جانب سے جاپان کے شہریوں کے اغوا کا معاملہ بھی اٹھایا جائے۔ ادھر چین کا خیال ہے کہ شمالی کوریا اور امریکہ کے درمیان ملاقات جزیرہ نما کوریا کو جوہری ہتھیاروں سے پاک کرنے میں مرکزی کردار رکھتی ہے۔ یاد رہے یہ کسی بھی امریکی صدر اور شمالی کوریا کے رہنما کی پہلی پہلی ملاقات ہوگی۔ صدر ٹرمپ نے وعدہ کیا ہے کہ اگر شمالی کوریا اپنے ایٹمی پروگرام سے دستبردار ہو جائے تو امریکہ ان کی معیشت کو سہارا دے گا۔ کم جونگ ان کہہ چکے ہیں کہ وہ ایٹمی ہتھیار ختم کرنے کے لیے پرعزم ہیں، لیکن ان کے مطالبات ابھی واضح نہیں ہیں۔
یہ تفصیلات آپ کے لیے جمع کی تھیں نامہ نگار نازیہ گلزار نے۔ اور اب ہم آپ کو تازہ ترین اسکور بتاتے چلیں۔ اس وقت پاکستان اور انگلستان کے درمیان ہیڈنگلے لیڈز میں دوسرا ٹیسٹ میچ جاری ہے، دو ٹیسٹ میچوں کی سیریز کا، اور انگلستان کی ٹیم پہلی اننگز میں اس وقت کھیل رہی ہے اور اس کو 25 رن کی برتری پاکستان کے اوپر حاصل ہو چکی ہے، 7 وکٹیں ان کی ابھی باقی ہیں۔ تازہ ترین اسکور ہے 64 اوور میں 199 رن، 3 کھلاڑی آؤٹ۔ اور آج واحد کھلاڑی جو آؤٹ ہوئے جو روٹ تھے، جن کو محمد عامر نے آؤٹ کیا، ان کا کیچ سرفراز احمد نے لیا۔ سیربین ابھی جاری ہے۔
اپنی رائے کا اظہار کریں،
ریاستی کاموں کے اوپر تنقید اگر ملک کے لوگ نہیں کریں گے تو اور کون کرے گا؟
بات کریں سیاست پر،
ٹرمپ آئیں گے ہیلری، عام پاکستانی کی صحت پر یا اس کے حالات پر تو کوئی فرق نہیں پڑے گا۔
آپ کے یا آپ کے علاقے میں کوئی مسائل ہیں تو ان کا بھی ذکر کریں۔
ہمارے ملک کے حکمرانوں سے میرا یہ ریکویسٹ ہے کہ دیہاتیوں پر بھی خصوصی توجہ۔
آپ کی کالز سیربین میں ہر جمعرات کو پروگرام آپ کی بات میں نشر کی جائیں گی۔ نمبر ہے 0800-222-75۔ یاد رکھیے گا، موبائل سے یہ کال مفت نہیں ہوگی اور پاکستان سے باہر رہنے والے سامعین ہمیں اس نمبر پر فون کر سکتے ہیں، 0092-5126-11139۔ واضح رہے یہ نمبر ٹول فری نہیں ہے۔
سیربین آپ بی بی سی کی اردو نشریات پہ سن رہے ہیں۔ دنیا کے جس حصے میں دن کے جس وقت چاہیں آپ تازہ ترین خبروں، تجزیوں اور تبصروں کے لیے بی بی سی اردو .com دیکھ سکتے ہیں۔ آج سنیچر ہے اور سنیچر کے روز ہم آپ کے لیے پیش کرتے ہیں اپنا ہفتے وار سلسلہ بالی ووڈ راؤنڈ اپ۔ پیش کر رہی ہیں نصرت جہاں۔
بی بی سی بالی ووڈ راؤنڈ اپ، بالی ووڈ راؤنڈ اپ۔
Shining in the setting sun like a pearl upon the ocean, come and feel me, oh feel me.
Ranbir Kapoor ek bar phir ye geet gungna rahe hain. Lekin is bar Alia Bhatt ke liye. Ji haan, aaj kal Ranbir aur Alia ek dusre mein puri tarah gum hain. یہ دونوں کئی انٹرویوز میں اپنی محبت کا اقرار بھی کر چکے ہیں۔ عالیہ کہتی ہے شی از لکی ٹو ہیو ہم اراؤنڈ۔ بہرحال سبھی کی زبان پر ان دونوں کے چرچے ہیں۔ عالیہ سے اپنی ریلیشن شپ کے بارے میں رنبیر کا کہنا ہے کہ سب کچھ ان کے لیے نیا ہے اور انہیں اپنے اس رشتے کو سپیس دینا ہے۔ یہ سب رنبیر کے لیے نیا ہے، سیریسلی؟
خدا جانے کے میں فدا ہوں، خدا جانے میں مٹ گیا۔
یہ معاملہ نیا ہو یا پرانا، ان دونوں کے فینس انہیں ساتھ دیکھ کر کافی خوش ہیں، اور نیتو ممی بھی جو سوشل میڈیا پر بات بات پر عالیہ کی بلائے لیتے نہیں تھکتی۔ میں ہوں نصرت جہاں اور ایک بار پھر آپ کے لیے لے کر آئی ہوں آپ کا اپنا فیوریٹ شو بالی ووڈ راؤنڈ اپ۔ اس ہفتے وہ فلم ریلیز ہوئی ہے جس کی تعریف بھی ہو رہی ہے اور تنقید بھی۔ میں بات کر رہی ہوں ویرے دی ویڈنگ کی، جس کی مین لیڈ ہیں سونم اور کرینہ کپور۔ کرینہ جی، کتنا پریشر ہے؟
پریشر نہیں ہے، ایکسائٹمنٹ ہے کہ اچھی فلم بنی ہے، انٹرٹیننگ۔ سو آئی تھنک کافی انٹرٹیننگ ہے فلم، آئی تھنک لوگوں کو پسند آئے گی۔ زیادہ سیریس نہیں لینا چاہیے یار، فیمنزم ویمن امپاورمنٹ ہے آف کورس، بٹ فلم بنائی ہے، انجوائے کرو، پاپ کارن کھاؤ، فلم دیکھو۔
یہ चार लड़कियों की कहानी है, तो इसे कैसे डिस्क्राइब करेंगे आप?
हमेशा हम जब चार लड़कियों को देखते हैं तो ये बोलते हैं कि नहीं यार ये तो चिक फ्लिक है, तो लड़के ज्यादातर देखते नहीं है क्योंकि वो लोग सोचते हैं कि फिल्म अगर चिक फ्लिक होगी तो इट विल बी अबाउट क्लोथ्स एंड शूज एंड बैग्स एंड यू, बट ये फिल्म वैसी नहीं है। आई थिंक दैट्स व्हाई प्रोड्यूसर ने डिसाइड किया और रिया ने डिसाइड किया कि वी शुड से दैट दिस इज एक्चुअली नॉट अ चिक फ्लिक बिकॉज ये सिर्फ एक कहानी है। इट जस्ट हैपेंस कि चार लड़कियां हैं इस फिल्म में, बट इट कुड बी फॉर बॉयज ऑल्सो।
ट्रेलर के रिव्यूज में लोगों ने फिल्म में इस्तेमाल होने वाली जबान पर एतराज किया था, तो सोनम जी इस फिल्म में गालियां देते हुए कैसा महसूस हुआ आपको?
आई थिंक एक कलोकुअल लैंग्वेज होती है कि हम जब एक साथ दोस्तों के साथ बैठते हैं या यू नो लड़के या लड़कियां जो भी हमारे यू नो करीबी दोस्त हैं, हम जब भी बात करते हैं ऐसे कभी कभार लैंग्वेज हम यूज कर लेते हैं, हमें इतना बड़ा हुहा नहीं बनाना चाहिए, ये कलोकुअल वे ऑफ टॉकिंग।
क्या बात है, लैंग्वेज और प्रोग्रेसिव थॉट के नाम पर कुछ भी।
फिल्म की जो भाषा है बहुत ही अलग है, बहुत ही प्रोग्रेसिव फिल्म है। हम लोग ने ऐसी टाइप की फिल्म लड़कों के तौर से देखा है, दिल चाहता है हो या जिंदगी मिलेगी दोबारा हो, आई थिंक वो हमेशा हीरोज के पॉइंट ऑफ व्यू से था। अगर इस फिल्म देखे तो आई थिंक इट्स फॉर द फर्स्ट टाइम यू आर सीइंग फॉर लड़की के पॉइंट ऑफ व्यू से ये फिल्म बनी है कि चारों की जिंदगी में क्या होता है, कैसे होता है।
वो है जिन्हें थप्पड़ से नहीं प्यार से डर लगता है और जिन्होंने ख्वाब में सोचा भी नहीं था कि वो एक दिन बॉलीवुड के बॉक्स ऑफिस की क्वीन कहलाएंगी भले ही कुछ अरसे के लिए।
आई ट्रूली बिलीव दैट आई एम वेरी वेरी फॉर्चुनेट, कोई इंटेंशन नहीं थे फिल्म इंडस्ट्री में आने के, एक्ट्रेस बनने के, मैं बन गई, उसे तो आप डेस्टिनी ही कह सकते हैं। तो इट स्टार्टेड ऑफ विद लक बट ऑल्सो मैं जानती हूँ कि मैं बहुत ही हार्ड वर्किंग हूँ।
जी हाँ, ये है फिल्म स्टार शत्रुघ्न सिन्हा की बेटी सोनाक्षी सिन्हा।
थप्पड़ से डर नहीं लगता साहब, प्यार से लगता है।
ताकते रहते तुझको सांझ सवेरे।
यूँ तो सोनाक्षी बचपन से ही बॉलीवुड से पूरी तरह आशना थी, लेकिन भारी भरकम सोनाक्षी प्यार से तो पता नहीं लेकिन फिल्मों से बहुत डरती थी। वो एक फैशन डिजाइनर बनना चाहती थी, लेकिन 2010 में सलमान खान की फिल्म दबंग के साथ डेब्यू करके सोनाक्षी ने पहली ही फिल्म में बहुत ही सिंपल और सुलझी हुई अदाकारी की। इस गांव की सादा सी लड़की के किरदार के लिए उन्होंने 30 किलो वजन भी कम किया। फिल्म ऑल टाइम ब्लॉकबस्टर साबित हुई। तो सोनाक्षी जी, पहले ही फिल्म में इतना कॉन्फिडेंस कहां से लाई?
मेरे मॉम डैड ने मुझे दिया कॉन्फिडेंस आई फील, एंड ऑनेस्टली ऐसी कोई चीज है नहीं जिसके लिए मुझे कॉन्फिडेंट ना होना चाहिए। मैं अपने काम को अच्छे से कर पाती हूँ, खुश रहती हूँ, आई हैव अ वंडरफुल सपोर्ट सिस्टम एट होम, फैमिली, फ्रेंड्स, ऑल ऑफ दैट, सो I feel that automatically makes me confident.
सोनाक्षी को दबंग के लिए फिल्म फेयर और आईफा के साथ साथ कई अवार्ड्स मिले। 2012 में सोनाक्षी की 3 फिल्में रिलीज हुई जिनमें अक्षय कुमार के साथ राउडी राठौर भी बॉक्स ऑफिस पर 100 करोड़ पार कर गई। और फिर आई दबंग 2 जिसने एक बार फिर कामयाबी के नए रिकॉर्ड टाइम किए।
दगाबाज रे है दगाबाज रे, तोरे नैना बड़े दगाबाज रे।
सोनाक्षी की फिल्मों में उनके किरदार काफी जानदार रहे हैं, तो कैसे चूज करती हैं अपने किरदार?
जब तक यू नो मुझे इंस्टिंक्टिवली फील ना हो, जब तक मैं उसे इतने अपने मन से ना चाहूँ करना, तो मैं नहीं करूँगी क्योंकि लोग मुझ पर प्रेशर डाल रहे हैं या एक ट्रेंड चला है वुमेन ओरिएंटेड फिल्म्स का, इस वजह से मैं नहीं करना चाहती।
अकीरा, आज तेरा भाई आ रहा है मुंबई से, वो मुझे मुंबई बुला रहा है, मतलब तुमको और मुझे।
मैं कहीं नहीं जाने वाली, प्लीज माफ कर दो, ऑलरेडी मेरे कॉलेज के 3 साल बर्बाद हो चुके हैं, अब अगर तुम लोगों को भी मारूंगी तो फिर से प्रॉब्लम में पड़ जाऊंगी।
सोनाक्षी ने फिल्म अकीरा के साथ एक्शन में भी किस्मत आजमाई, लेकिन फिल्म ज्यादा नहीं चल सकी। वैसे असल जिंदगी में कभी किसी की पिटाई की है?
एक दो बार चमाट मारे हैं मैंने लड़कों को, बट उससे ज्यादा नहीं, नथिंग एक्सट्रीम। स्कूल में झगड़े वगैरह, मैं बहुत राउडी थी स्कूल में, बहुत स्पोर्ट्स खेलती थी, कोई भी आके मुझसे आगे करता था सीधा एक चिपका देती थी।
हवा के झोंके आज मौसमों से रूठ गए, गुलों की शोखियां जो भवरे आके लूट गए।
2013 में सोनाक्षी ने फिल्म लुटेरा में रणवीर सिंह के साथ और तिग्मांशु धूलिया की फिल्म बुलेट राजा में सैफ अली खान के साथ काम किया, लेकिन ये फिल्में भी वो जादू न जगा सकी।
आजा तुझे भी मैं करा दूं तमन चेपे डिस्को, तमन चेपे डिस्को, तमन चेपे डिस्को, तमन चेपे डिस्को, तमन चेपे डिस्को।
सोनाक्षी जी, आजकल कहा जाता है कि हीरोइंस बोल्ड किरदार करने में यकीन रखती हैं, तो कुछ अलग करने का इरादा है आपका?
मैं वो बिकिनी वाली हीरोइन नहीं हूँ, तो बोल के भी फायदा नहीं। और वैसे भी आप लोग कहते हो ना, कुछ अलग करो कुछ अलग करो, क्या ना अलग।
सोनाक्षी का कहना है कि एक्टिंग के अलावा उन्हें गाने का भी शौक है।
जी बिल्कुल, मुझे बहुत शौक है गाने का, एंड आई रियली रियली वांट टू डू समथिंग इन दैट डायरेक्शन एज वेल। मैंने थोड़ा बहुत मूवी लक में भी गाया है नूर से, एंड आई एम रियली लुकिंग फॉरवर्ड।
सोनाक्षी ने अक्षय के साथ एक बार फिर फिल्म हॉलीडे में काम किया और अर्जुन कपूर के साथ फिल्म तेवर में भी उनकी जोड़ी जमती नजर नहीं आई।
गुलाबी आँखें जो तेरी देखी, शराबी ये दिल हो गया, संभालो मुझको ओ मेरे यारो, संभलना मुश्किल हो गया।
सोनाक्षी की फिल्में हिट हो या फ्लॉप, उनका हौसला कभी कम नहीं होता, और गाने के साथ साथ वो डांस में भी महारत रखती हैं।
मुझे भी नाचने का शौक है, एंड आई थिंक वो शायद आपको मेरे गानों में दिखाई देता होगा। आई एम रियली फॉन्ड ऑफ डांसिंग, नॉट यू नो, आई एम नॉट प्रोफेशनली ट्रेन्ड इन एनी पर्टिकुलर आर्ट फॉर्म, बट बचपन से मुझे काफ़ी शौक रहा था। मैं बर्थडे पार्टीज में जाती थी तो पार्ट लेती थी डांस कॉम्पिटिशन में, और जब मुझे प्राइज नहीं मिलता था तो मैं बहुत गुस्सा होती थी। एंड आई थिंक अब जो जितनी भी बार मैं नहीं जीती हूँ, उसके सारी भड़ास मैं अब निकाल रही हूँ स्क्रीन पर डांस कर करके कर करके।
साड़ी के बाल सा कभी मैच किया रे, कभी छोड़ दिया दिल, कभी कैच किया रे।
इस साल सोनाक्षी काफी मसरूफ है, सलमान खान की रेस 3 में स्पेशल अपेयरेंस के अलावा करण जौहर की फिल्म कलंक और हैप्पी फिर भाग जाएगी भी तैयारियों के मरहले में है।
ओ जी बताया जी बताया, हमारी वीर दी वेडिंग पक्की हो गई।
और अब हमेशा की तरह इस हफ्ते की फिल्म जो है वीर दी वेडिंग। बहरहाल अर्णब बनर्जी से पूछते हैं कि उन्हें फिल्म कैसी लगी।
वीर दी वेडिंग एक फन फिल्म है, जो लड़कियां हैं इसमें बहुत सारी, सब बहुत अच्छी दोस्त हैं आपस में, सबकी कहानी अलग अलग है, बहुत अच्छे घरों से हैं, और चारों एक्ट्रेसेस, चाहे वो करीना कपूर हो, चाहे सोनम कपूर हो, चाहे वो स्वरा भास्कर हो, शिखा तलसानिया हो, सबकी आपस की केमिस्ट्री बहुत ही लाजवाब है। तो कुल मिला के बहुत ही थ्रिलिंग एक एंटरटेनिंग फिल्म है। लड़कियां गाली भी देती हैं, दारू भी पीती हैं, सिगरेट भी पीती हैं, किसी चीज में लड़कों से कम नहीं है। जरूरी नहीं कि हर फीमेल ओरिएंटेड फिल्म में कोई बहुत सीरियस बात कही जानी चाहिए। यहाँ पे वो मस्ती करती हैं, एक साथ हॉलीडे पे जाती हैं, वो बहुत ज्यादा उन्होंने उसको थोड़ा सा सुपरफिशियल अंदाज से पेश करने की कोशिश की है।
हफ्ते का बॉलीवुड राउंडअप कैसा लगा आपको? अगर आप इस प्रोग्राम को दोबारा सुनना चाहते हैं तो bbcurdu.com का सफा हाजिर है। तो अगले हफ्ते फिर हाजिर होंगी एक नए और मजेदार शो के साथ। तब तक के लिए मुझे दें इजाजत और रखें अपना ख्याल। खुदा हाफिज।
बीबीसी बॉलीवुड राउंडअप, बॉलीवुड राउंडअप।
इसके साथ ही सैरबीन अपने अख्तिताम को पहुंच रहा है। आज प्रोग्राम के एडिटर थे आरिफ शमीम, प्रोड्यूसर थे असद अली, और इसकी प्रोडक्शन में साथ दिया लंदन से डोमिनिक डिलार्गी ने, जबकि इस्लामाबाद से आमिर सिद्दीक ने साथ दिया। काशिफ कमर को अब इजाज़त दीजिए और सैरबीन के अख्तिताम पर अहम आलमी खबरों की सुर्खियां सुनिए नादिया सुलेमान से।
لاہور اور بلوچستان کی اعلی عدالتوں کے حالیہ فیصلوں کے بعد پاکستان کی سیاسی جماعتوں کی جانب سے انتخابات کے مقررہ وقت پر انعقاد کے حوالے سے شکوک و شبہات کا اظہار کیا جا رہا ہے. گزشتہ روز اسرائیل غزہ سرحد پر اسرائیلی فوج کی فائرنگ سے ماری جانے والی نرس کی نماز جنازہ میں ہزاروں فلسطینیوں نے شرکت کی ہے. ادھر امریکہ نے اقوام متحدہ کی سلامتی کونسل میں فلسطینیوں کی حفاظت سے متعلق قرارداد ویٹو کر دی. انڈیا کی ریاست کیرلا کے طبی حکام کے مطابق نیپا وائرس کے 4 نئے مریض سامنے آئے ہیں. چین کی فوج نے متنازع جزیرے پر ہتھیاروں کی تنصیب کے اپنے حق کا دفاع کرتے ہوئے کہا ہے کہ یہ جزیرہ چین کا علاقہ ہے اور چین اپنے دفاع کا قانونی حق رکھتا ہے. اسپین کے نئے وزیراعظم پیڈرو سینچیس نے اپنے عہدے کا حلف اٹھا لیا ہے. یہ بی بی سی اردو سروس ہے.